جزاكم الله. أوكي، الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وهو الذي خلق الليل والنهار والشمس والقمر كل في فلك يسبحون. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين. والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، ربنا زدنا علما. تو سورہ انبیاء کی جو آخری ابھی 33 آیت پڑھی گئی ہے، اس کی تفسیر پڑھنی رہتی تھی. معرف القرآن جلد نمبر 6 پیج نمبر 182 سے. تو یہیں سے بس شروع کرتے ہیں. تو مفتی محمد شفیع رحمۃ اللہ علیہ کل فی فلکی یسبحون، اس کے تحت فرماتے ہیں کہ جو اللہ تعالیٰ نے فرمایا کہ یہ سب کے سب ایک فلک کے اندر، یعنی یہ جو لیل اور نہار اور شمس اور قمر ہیں، تو یہ سب کے سب ایک فلک میں پھرتے ہیں یا تیرتے ہیں. تو فلک لفظ کے تحت فرماتے ہیں کہ یہ دراصل ہر دائرے اور گول چیز کو کہا جاتا ہے. ٹھیک ہے، دائرہ، دائرہ مینس جو کہ ایک سرکولر چیز ہوتی ہے نا، راؤنڈ چیز. تو فلک کا لفظ ایسی کسی چیز کے لیے استعمال کیا جاتا ہے. اسی وجہ سے چرخے میں جو گول چمڑا لگا ہوتا ہے اس کو فلکۃ المخزل کہتے ہیں. یعنی چرخا جو کہ یعنی پرانے زمانے میں گھروں کے اندر چرخا کاتا جاتا تھا اور اس کے اندر روئی دھنی جاتی تھی یا کپڑا بنا جاتا تھا، تو اس میں بھی نا ایک سینٹرل یعنی چیز تھی، اور اس کے گرد جو ہے نا یہ چرخے کی جو سسٹم تھا، ہم نے تو کبھی دیکھا بھی نہیں اس کو، تو وہ چیز گھومتی تھی اس کے اندر نا. تو اس چیز کو جو کہ بالکل مڈل میں لگی ہوتی تھی، اس کو بھی فلکۃ الغزل، یعنی چرخے غزل جو ہے وہ چرخے کو کہتے ہیں. ٹھیک ہے، تو چرخے کا جو گول چیز ہے اس کو فلکۃ المخزل کہتے تھے، اور اسی وجہ سے آسمان کو بھی فلک کہہ دیا جاتا ہے. جیسے فلکیات، آپ نے شاید سنا ہو یہ لفظ فلکیات، یہ اس علم کو کہا جاتا ہے جو کہ آسمان کی چیزوں سے متعلق ہو، کہ جیسے جس کو ایسٹرانومی کہتے ہیں انگریزی کے اندر. ایسٹرانومی میں سٹارز کے بارے میں اور مون کے بارے میں اور اس طرح کی اسپیس کے بارے میں چیزیں پڑھتے ہیں نا، تو اس کو اردو میں فلکیات کہتے ہیں. تو فلکیات کا لفظ کیوں استعمال کیا؟ کیونکہ آسمان بھی ایک راؤنڈڈ چیز ہے، ایک گول چیز ہے. یہاں مراد شمس و قمر کی وہ مدارے ہیں جن پر وہ حرکت کرتے ہیں. اچھا، آسمان گول چیز کیسے؟ ہم تو دیکھتے ہیں تو ہمیں تو آسمان ایک فلیٹ سی چیز نظر آتا ہے بظاہر، یعنی ہمارے اوپر ایسے ایک چھت سی ہے. تو یہ گول کیوں ہے؟ کیونکہ تھوڑا سا غور کریں تو بات سمجھ میں آ جاتی ہے کہ چونکہ زمین گول ہے نا، تو یہ آسمان بھی زمین کے گرد پورا کا پورا پھیلا ہوا ہے. تو ظاہر ہے یہ جو پھیلا ہوا ہے یہ بھی گول ہے نا. کسی گول چیز کے گرد اگر آپ کسی چیز کو لپیٹیں تو وہ چیز بھی گول ہی ہوگی، تو اس وجہ سے آسمان بھی گول ہے. تو یہاں پر مراد شمس و قمر کی وہ مدارے ہیں جن پر وہ حرکت کرتے ہیں، آربٹس جن کو انگریزی میں کہتے ہیں، اور آربٹس بھی راؤنڈڈ ہی ہیں. یعنی راؤنڈڈ کا مطلب ایگزیکٹلی سرکولر ضروری نہیں ہے. راؤنڈ کا مطلب جو ہے نا وہ ایگزیکٹلی سرکل نہیں ہے کہ بالکل ایکول ریڈیس کا سرکل ہو، بلکہ الپٹیکل قسم کی چیز کو بھی آپ مدار کہہ سکتے ہیں، راؤنڈ کہہ سکتے ہیں. مقصد اس کا یہ ہوتا ہے کہ راؤنڈ جو ہے نا کس چیز کو کہا جاتا ہے؟ راؤنڈ اس چیز کو کہا جاتا ہے کہ جس میں اگر آپ سفر شروع کریں تو سفر کرتے 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 بالآخر آپ واپس اسی جگہ پہنچ جائیں گے جہاں پر آپ نے سفر شروع کیا تھا، جہاں سے آپ نے سفر شروع کیا تھا. تو وہ اب جو بھی چیز ہوگی نا، اگر آپ کی ابتدا اور انتہا ایک ہی مقام پر ہے تو اس کو راؤنڈ کہتے ہیں. ठीक है ना, हत्ता के इवन मुहावरे के अंदर भी इस बात को इस्तेमाल किया जाता है कि ये तो बस जी गोल गोल ही घूम रहा है, बस ये तो किसी मंजिल तक नहीं पहुंच रहा, ये इसका सफर आगे नहीं बढ़ रहा, बल्कि ये तो बात घुमा फिरा करके वहीं पहुंच जाता है जहां से इसने शुरू किया था, है ना। अंग्रेजी में इसको कहते हैं कि ही इज गोइंग राउंड एंड राउंड इन सर्कल्स, यानी ही इज नॉट मेकिंग अ पॉइंट, ही इज नॉट रीचिंग अ डेस्टिनेशन, ही इज जस्ट गोइंग राउंड एंड राउंड इन सर्कल्स, है ना। जहां से शुरू करता है ना वहीं पे बात आगे खत्म कर देता है ना, फिर वहीं से शुरू करता है, फिर वहीं पे बात आगे खत्म कर देता है। तो ये कॉन्सेप्ट है मदार का, ठीक है। तो उसी तरीके से शम्स और कमर भी ऐसी ही मदारे हैं जिनके ऊपर, यानी ऐसी ही मदारों के ऊपर हरकत कर रहे हैं। अल्फाज कुरान में इसकी कोई तस्रीह नहीं है कि ये मदारें आसमान के अंदर हैं या बाहर फिजा में हैं, यानी इनके जो ये ऑर्बिट्स हैं ये बाहर फिजा में हैं या आसमान के अंदर हैं। अब ये लफ्ज, ये जो जुमला है ना, ये थोड़ा सा क्लियर नहीं होता जब तक हम आगे नहीं पढ़ते, तो हम पहले आगे पढ़ लेते हैं। हालिया खलाई तहकीकात ने वाजह कर दिया है कि ये मदारें खला और फिजा में आसमान से बहुत नीचे हैं, ठीक है। यानी ये जो मदारे हैं ना, जिन ऑर्बिट्स के ऊपर मून रोटेट कर रहा है, जिन ऑर्बिट के ऊपर अर्थ रोटेट कर रही है, जिसके ऊपर सन रोटेट कर रहा है, तो ये सब चीजें जो है ना, ये खला में, स्पेस जिसको कहते हैं, ठीक है, और फिजा कहते हैं वो एनवायरनमेंट जो कि आपको अर्थ के गिर्द नजर आता है, जिसके अंदर ऑक्सीजन भी है, जिसके अंदर दूसरी कुछ गैसेस भी हैं। जैसे जैसे आप ऊपर चले जाते हैं, ऊपर जाते हैं, तो दूसरी लेयर्स आनी शुरू हो जाती हैं गैसेस की, तो उन सारी चीजों को फिजा कहा जाता है, फिजा, ठीक है। फिजा खत्म होती है तो खला शुरू हो जाती है, ठीक है। तो कहते हैं कि ये मदारे खला और फिजा में, ये सब इसके अंदर ही है सब कुछ, ठीक है ना, आसमान से बहुत नीचे हैं। क्या मतलब आसमान से बहुत नीचे हैं? यहां पर जो लफ्ज आसमान इस्तेमाल किया है ना, इस आसमान से मुराद फिजा नहीं है, क्योंकि लफ्ज आसमान जो है ना, ये कभी फिजा के लिए भी इस्तेमाल होता है। यहां पर ये फिजा के लिए इस्तेमाल नहीं हो रहा, बल्कि ये किस आसमान के लिए इस्तेमाल हो रहा है? ये उस पहले आसमान के लिए इस्तेमाल हो रहा है जो कि आलमुल खल्क वगैरह नहीं कहते, बल्कि ये वो आसमान है कि जिस आसमान के ऊपर फरिश्ते रहते हैं और जिस आसमान के ऊपर हजरत आदम अलैहिस्सलाम से नबी अलैहिस्सलाम की मेराज की रात में मुलाकात हुई। ये उस आसमान की बात हो रही है, यानी पहला आसमान, ठीक है। तो पहला आसमान कहां से शुरू होता है? जहां पर ये खिला खत्म होती है, खला खत्म होती है, ठीक है ना। यानी जिस स्पेस के अंदर आपको स्टार्स नजर आते हैं, गैलेक्सीज नजर आती हैं, जितने प्लैनेट्स हैं वो नजर आते हैं ना, ये सब कुछ जहां खत्म होता है उसके ऊपर पहला आसमान शुरू होता है। तो फिर ये सब कुछ क्या हुआ? आसमान से नीचे हुआ, है ना। बच्चों की क्लास अगर आपने ली थी, अगर ली होती, जिसने भी जो अगर समझ नहीं पा रहा, तो उस क्लास के अंदर अल्हम्दुलिल्लाह हमने जब मेराज का सफर पढ़ाया था ना बच्चों को सीरत क्लास में, तो उसमें प्रेजेंटेशंस बना बना करके ये सारी चीजें दिखाई थी कि कहाँ पर खला खत्म होती है, कहाँ पर आसमान शुरू होता है, फिर पहले आसमान की क्या सूरत बनती है, फिर दूसरे आसमान की क्या सूरत बनती है, तीसरे की, चौथे, पांचवें, छठे और सातवें की कैसी सूरत बनती है, और फिर सातवें के ऊपर क्या है, और फिर उसके ऊपर क्या है, है ना, अर्श कैसा है, कुर्सी क्या चीज है। अल्हम्दुलिल्लाह अल्लाह की तौफीक से, अपने मशायख की दुआओं से, तवज्जुहात से, बल्कि उनकी रहनुमाई के साथ हमने ये सारी चीजें उस क्लास में पढ़ाई थी। बहुत सारे बच्चों ने भी अटेंड किया, बहुत सारे बड़ों ने भी अटेंड की, ठीक है। तो अगर आप नहीं अटेंड कर रहे हैं तो कर लें, भी मौजूद होती हैं, रिकॉर्डिंग भी सुन लें। चले आगे फरमाते हैं कि इस आयत के जाहिर से ये भी मफहूम होता है कि आफ्ताब भी एक मदार पर हरकत करता है, ठीक है, यानी सूरज भी एक मदार है उसका। जदीद फलासफा पहले इसके मुनकर थे, अच्छा, जदीद फलासफा फलासफा के लिए क्या लफ्ज इस्तेमाल होता है? पिछली क्लास में बताया था, अगर किसी को याद हो। जदीद फलासफा किनको कहते हैं? फलासफा कहते हैं या पता नहीं फलासफा कहते हैं, वो क्या वर्ड है जो कि जदीद फलासफा के लिए इस्तेमाल होता है? इनको आज की दुनिया में क्या कहते हैं? जदीद फलासफा। जी जदीद फलासफा, माशाल्लाह, एक को भी नहीं पता। फलासफा की बात कर रहे हैं, फिलोसफी की बात नहीं कर रहे। फलासफा जो है ना, ये यानी ये डूअर है, ये फाइल है। फिलोसफी वुड बी साइंटिफिक रिसर्च, ठीक है। लेकिन जदीद फलासफा जिन लोगों को कहा जाता है ना आज के दौर में, वही साइंटिस्ट होते हैं, ठीक है। साइंटिस्ट कहा जाता है इनको। पुराने जमाने में उनको साइंटिस्ट नहीं कहा जाता था, पुराने जमाने में उनको फिलोसोफर्स कहा जाता था, ठीक है। तो ये जो साइंटिस्ट है ना, ये पहले इस बात के मुनकर थे कि आफ्ताब भी गर्दिश करता है। ये कहते थे कि स्टार्स जो है ना, बल्कि हमने भी, मुझे अच्छी तरह याद है कि जब हम बिल्कुल यानी ग्रेड इब्तदाई ग्रेड में थे ना, 1-2, तो उसमें मुझे अच्छी तरह याद है कि हमें ये पढ़ाया जाता था कि स्टार्स और प्लैनेट्स में क्या फर्क है। ये फर्क है कि स्टार्स जो है ना, ये मूव नहीं करते, है ना, ये यानी ये रोटेट नहीं करते, ये मूव नहीं करते, और प्लैनेट्स जो होते हैं ना, ये मूव करते हैं, ये रोटेट करते हैं, ठीक है। अब इन्होंने ये नतीजा कैसे अखज किया था बताएं जरा, ये किस बुनियाद पर इन्होंने कहा था कि जी स्टार्स जो है वो रोटेट, वो मूव नहीं करते और प्लैनेट्स मूव करते हैं, ये भी बताया था कि आपको भी पता चले कि साइंस की क्या हकीकत है। जी, ये क्या स्टार्स पर रोकर आए थे या सारे प्लैनेट्स के ऊपर घूम फिर कर वापस आए थे, और फिर उन्होंने बताया था कि जी प्लैनेट्स जो है वो मूव करते हैं और स्टार्स मूव नहीं करते, कैसे बताया था उन्होंने? जी देखें, सवाल तो बड़ा आसान था, जवाब भी बड़ा आसान था, लेकिन अकल शरीफ को थोड़ा सा इस्तेमाल करेंगे तो बहुत आसान है इसका जवाब देना, ठीक है ना। बस यही हमारा मसला है कि हम अकल शरीफ को कहीं और इस्तेमाल कर रहे होते हैं, इन चीजों में इस्तेमाल नहीं कर रहे होते। तो ये एक अकल जो बहुत बड़ी नेमत है ना अल्लाह ताला की, ये उसकी नाकदरी कहलाती है, ये उसकी नाशुक्री कहलाती है, ठीक है। ये अकल ही अल्लाह ताला की दी हुई वो नेमत है कि जिसके जरिए से एक इंसान वो वाकई में अशरफुल मखलूकात बनता है ना। अशरफुल मखलूकात हम कैसे बनते हैं, है ना, हम भी तो खाना खाते हैं और जानवर भी खाना खाते हैं, है ना, हम भी पानी पीते हैं वो भी पानी पीते हैं, हम भी सांस लेते हैं वो भी सांस लेते हैं, हम भी जिंदा होते हैं अपनी माँ के पेट से, वो भी अपनी माँ के पेट से जिंदा होते हैं, पैदा होते हैं, है ना, हमने भी मरना है उन्होंने भी मरना है, तो हमें और उनमें क्या फर्क है? हम में और उनमें ये फर्क है कि अल्लाह ताला ने हमें जो अकल दी है ना, वो इतनी ज्यादा एडवांस्ड है कि जिसके वो एडवांस्ड अकल इनको नहीं दी है, ठीक है ना। अब इसी एडवांस्ड अकल की बुनियाद पर हम अपनी जिंदगी गुजारते हैं ना, और हम सही और गलत के अंदर तमीज करते हैं ना, ठीक है ना, हम सच्चे और झूठे में तमीज करते हैं ना, कि नबी अलैहिस्सलाम जो है वो सच्चे थे और अबू जहल और अबू लहब जो है वो झूठे थे। अगर अकल इस्तेमाल ना करें तो हमें कैसे पता चलेगा कि नबी अलैहिस्सलाम सच्चे थे और अबू जहल जो है वो झूठा था, राइट। अकल इस्तेमाल करके ही पता चलता है ना सारी बातें। तो भाई अकल से बड़ी नेमत तो और कोई नहीं है ना अल्लाह ताला की दी हुई। अकल की बुनियाद पर ही तो एक इंसान ईमान वाला बनता है ना, राइट। अकल की बुनियाद पर ईमान वाला बनता है। हम समझते हैं कि नहीं जी, हम तो पैदाइश की बुनियाद पर ईमान वाले बनते हैं, हम तो जिस मुल्क में रहते हैं उस वजह से हम ईमान वाले बनते हैं, हम जिस खानदान में रहते हैं उस वजह से ईमान वाले बनते हैं। नहीं,
یہ ہماری غلط فہمی ہے، ہم عقل کی وجہ سے ایمان والے بنتے ہیں، ٹھیک ہے نا، عقل کی وجہ سے. اور ایمان سے بڑی نعمت تو آپ کو پتہ ہی ہوگا، آپ بھی خوب سنتی ہوں گی تبلیغی جماعت کی وہ کیا کہتے ہیں تعلیم بھی بڑی سنتی ہوں، ایمان سب سے بڑی نعمت ہے، اور مولویوں کی باتیں بڑی سنی ہوں، ایمان سب سے بڑی نعمت ہے، ہے نا. تو مولوی صاحب سے کبھی پوچھا جی کہ جی ایمان آتا کہاں سے ہے، ایمان والا بندہ بنتا کیسے ہے، اگر عقل نہیں ہے تو کیسے بنے گا ایمان والا، ہے نا. تو ایمان کا جو سبب بنی، جو چیز ہمارے پاس، جس سبب سے ہم ایمان والے بنے، وہ سبب کیا ہے؟ عقل ہے، ٹھیک ہے نا. تو عقل کی نعمت تو سب سے بڑی نعمت ہوئی نا، جس کی بنیاد پر ہمیں ایمان نصیب ہوا، ٹھیک ہے نا. اب وہ کوئی مولوی صاحب بہت ہوتے ہیں ماشاءاللہ خواتین میں بھی، نہیں 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 مولوی صاحب آپ کیا بات کر رہے ہیں، ایمان تو توفیق سے ملتا ہے اللہ تعالیٰ کی. بس سب یار ہم توفیق کی بات ادھر نہیں کر رہے ہیں، توفیق ایک الگ، ایک بالکل الگ ڈسکشن ہے، ٹھیک ہے نا. ہم انسان کے عمل کی بات کر رہے ہیں، انسان کی طرف سے بات کر رہے ہیں. توفیق تو اللہ کی سائڈ سے آتی ہے، ٹھیک. توفیق ہوتی ہے تو عقل ملتی ہے، توفیق نہیں ہوتی تو عقل بھی نہیں ملتی. لیکن ہم تو اپنی سائڈ سے بات کر رہے ہیں نا، تو اپنی سائڈ سے کیا معاملہ ہے؟ عقل ہے تو ایمان لاتا ہے بندہ، ٹھیک ہے نا. اگر عقل نہیں ہوگی تو ایک انسان مسلمان نہیں بن سکتا. کہنے کا مقصد خالی یہ کہ اتنا تو پتا ہے نا کہ جی نعمتیں ہیں تو نعمتوں کا حساب دینا ہوگا، ہے نا، نعمتوں کی قدردانی کرنی ہوتی ہے. تو اللہ تعالیٰ نعمتوں کو بڑھاتے ہیں، اور اگر قدر نہیں کرتے تو نعمتوں کا اللہ تعالیٰ چھین لیتے ہیں، ٹھیک ہے نا. اس بات پہ تو سارے کے سارے متفق ہیں نا. تو اب ہم آپ کو خالی یہ چیز سمجھانے کی کوشش کر رہے ہیں کہ ان نعمتوں میں سب سے بڑی نعمت جو ہے نا وہ عقل ہے، عقل شریف. اگر ہم نے اس کی قدر نہیں کری نا تو پھر ہمیں بہت بڑی سزا ملنے والی ہے، ٹھیک ہے. تو عقل کو دین کے لیے استعمال کریں، عقل کو قرآن کے لیے استعمال کریں، عقل کو زندگی کو سمجھنے کے لیے استعمال کریں، ٹھیک ہے نا. یہ ہے عقل کی قدردانی، یہ ہے عقل کی نعمت پر اللہ تعالیٰ کا شکر، ٹھیک ہے. تو خیر یہ ایک سائڈ کی ٹینجنٹ میں جا کر کے جو آپ کو ڈانٹ وانٹ پڑتی رہتی ہے تو بس اس کو یہ سمجھ کر کے سن لیجیے گا. خیر ایک منٹ ذرا میوٹ کیجیے گا. کشش ثقل، کسی نے لکھا تھا کہ کشش ثقل کی وجہ سے ایک دوسرے کے قریب رہتے ہیں. رہنے دیں پھر آپ چلیں. تو ایک سیدھا سا اس کا جواب تھا، آبزرویشن، مشاہدہ، ٹھیک ہے. تو ان سائنسدانوں نے اس بات، اس نتیجے پہ یعنی کیسے پہنچے کہ جی جو پلانٹس ہیں وہ موو کرتے ہیں اور سٹارز موو نہیں کرتے؟ مشاہدے کی بنیاد پر. یعنی یہ ٹکٹکی باندھ کر کے اپنی آنکھوں سے بھی اور اپنے آلات سے بھی آسمان کو دیکھتے رہتے بیٹھ کے، ہے نا، بیٹھے دیکھ رہے ہیں آسمان کو. انہوں نے آلات لگائے ہوئے، آلات جو ہیں وہ 24 گھنٹے 365 days a year بیٹھے ہوئے دیکھ رہے ہیں. تو دیکھتے دیکھتے نا ان کو یہ اندازہ ہوا کہ جو چیزیں، کچھ چیزیں ایسی ہیں جو کہ موو نہیں کر رہی ہیں آسمان میں، اور کچھ چیزیں ایسی ہیں جو کہ آسمان میں موو کر رہی ہیں. تو اس بیسس پر انہوں نے یہ ڈیفینیشن دے دی کہ جی سٹارز جو ہے نا وہ موو نہیں کرتے اور پلانٹس موو کرتے ہیں. کہنے کا مقصد کیا کہ جو سائنس ہے نا، سائنس یہ ہے بیسڈ آن آبزرویشنز، اور آبزرویشنز کی بنیاد پر کنکلوژنز نکالتے ہیں، ٹھیک ہے نا. لیکن اس آبزرویشن کے اندر غلطی ہو جاتی ہے، انسان کو دھوکا لگ جاتا ہے، اس کی نگاہ چوک جاتی ہے نا. لیکن ایک چیز ہوتی ہے وحی. وحی کیا ہوتی ہے؟ جو کہ خالق اور مالک کی طرف سے علم آیا ہوتا ہے، اس کو وحی کہتے ہیں، وحی، ٹھیک ہے نا. وہ وحی کیا ہے؟ اس کی سب سے بڑی فارم ہمارے پاس جو اس وقت موجود ہے وہ ہے قرآن عظیم الشان، رائٹ. قرآن عظیم الشان میں اللہ رب العزت نے ہمیں 1400 سال پہلے نبی علیہ الصلوۃ والسلام کے واسطے سے بتلا دیا کہ کل فی فلک یسبحون، یہ سارے کے سارے، شمس اور قمر اور رات اور دن، یہ سارے کے سارے اپنے مدار کے اندر گھوم رہے ہیں. اب ہماری بدبختی، ہماری کم بختی، ہماری کم عقلی، کیا کہیں، بدقسمتی کہیں، کیا ہم اس قرآن کو سائڈ پہ رکھتے ہیں اور جا کر کے البرٹ آئنسٹائن سے جا کر کے پوچھتے ہیں، ہاں بھائی تم بتاؤ چٹر میاں کہ جی کیا ہے حقیقت اس زندگی کی، ہے نا، اس ان ہیونلی باڈیز کی حقیقت کیا ہے، تم ہمیں بتاؤ، ہے نا. تو پھر اب اللہ تعالیٰ کو تو بڑا بڑا اللہ تعالیٰ کو ہمارے اوپر کتنا پیار آتا ہوگا نا، ہے نا، کتنا پیار آتا ہوگا، کتنی محبت کی نگاہ سے ہمیں دیکھتے ہوں گے نا. بس اللہ رحم فرمائے ہمارے اوپر. تو اللہ تعالیٰ نے تو ہمیں جو چیزیں عطا فرمائی ہیں، اللہ الحمدللہ بہت سارے ایسے نیک لوگ تھے جو کہ ایمان والے تھے کہ جنہوں نے قرآن کو سب سے اہم رکھا، سب سے بنیادی مقام دیا، اور پھر اس کے بعد انہوں نے آبزرویشنز بھی کریں، انہوں نے مشاہدے بھی کیے. تو ان کی جو سائنس تھی نا، ان کی سائنس کی وجہ سے وہ کافر نہیں ہوئے، ان کی سائنس کی وجہ سے ان کا عقیدہ خراب نہیں ہوا، ان کی اخلاقیات خراب نہیں ہوئی، ان کی اولادوں کی، ان کی نسلوں کے ایمان برباد نہیں ہوئے، بلکہ ایمان پر ہی رہے. یہ مسلمان سائنسدان تھے، یہ مسلمان سائنسدان تھے پچھلی صدیوں میں جو لوگ رہا کرتے تھے نا. تو ہمیں نا اپنے ایمان کی حفاظت کی خاطر، اپنی اولادوں کی ایمان کی حفاظت کی خاطر، ہمیں بھی اس حقیقت کو سمجھنا ہے. اپنی اولادوں کا ذہن بنائیں، ہر جملے میں اپنی اولادوں کو بتایا کریں کہ اللہ تعالیٰ نے ایسے کیا، اللہ تعالیٰ کا یہ نظام ہے، اللہ تعالیٰ کی یہ فیصلے ہیں، رائٹ. اور قرآن میں ایسے اللہ تعالیٰ نے فرمایا، نبی علیہ الصلوۃ والسلام نے ایسے فرمایا، ہے نا. ہم اللہ کا ذکر ہی نہیں کرتے ان باتوں کے اندر. بچوں کے سوال ہوتے ہیں، بچوں کو ہم جواب اگر دیتے بھی ہیں نا، پہلی بات تو بہت سے جواب ہی نہیں دیتے نا، ڈانٹ کر کے ان کو بھگا دیتے ہیں. لیکن اگر جواب دیتے بھی ہیں نا، تو اس جواب کے اندر نا اللہ کا کوئی تذکرہ نہیں ہوتا کہ اللہ نے ایسے کیا ہے، یہ کوئی تذکرہ نہیں ہوتا. کیوں نہیں ہوتا بھائی؟ سوچیں ان باتوں کے اوپر اور یہ علم حاصل کریں. اگر آپ کو نہیں پتا کہ کیسے ہوا کیا نہیں ہوا، بچوں کے لیول تک کا علم تو آپ کیوں نہیں حاصل کر سکتے نا. ٹھیک ہے، آج کل جو باتیں چل رہی ہیں نا وہ اس علم کے خلاف نہیں ہے. پڑھیں، اس کو خوب پڑھیں، انگریزی کا علم حاصل کریں. ان کی تہذیب کو اپنائیں نہیں، لیکن انگریزی کا علم حاصل کریں. کیوں؟ اس لیے کہ اس وقت جو یہ جو نالج ہے یہ انگریزی کے اندر بہت بڑی مقدار میں موجود ہے، اور ان کی جو جھوٹ اور مکر و فریب بھی ہے نا، وہ بھی انگریزی کے ہی واسطے سے سمجھ میں آتی ہیں، انگریزی کے ذریعے سے ہی سمجھ میں آتے ہیں کہ ان کی جھوٹ اور مکر و فریب ہیں کیا. ٹھیک ہے نا، تو ان کے مکر کو سمجھنے کے لیے، ان کے جھوٹ کو سمجھنے کے لیے انگریزی کا علم حاصل کریں، ہے نا. کل ہم نے الحمدللہ جو جڑی ہوئی خواتین ہیں، عالمات جو بن رہی ہیں، جو سالکات ہیں سلسلے کے اندر، تو ان کے لیے ایک بڑی اسپیشل کلاس کروائی. وہ اسپیشل کلاس کیا تھی کہ ایک امریکن خاتون ہیں، مسلمان ہیں، ایجپشن ہیں، لیکن امریکہ میں شاید پیدا ہوئی اور ہارورڈ یونیورسٹی کے ایجوکیٹڈ ہیں. تو انہوں نے نا اپنے بہت سے مضامین کے اندر امریکی معاشرے کے اندر جو گند بلا موجود ہے نا، جو جھوٹ فریب موجود ہے، جو ظلم زیادتی موجود ہے، اس کے اوپر بہت زبردست قلم اٹھایا ہے، بہت بہترین آرٹیکلز لکھے ہیں اس ٹاپک کے اوپر. ٹھیک ہے، تو اب وہ ٹاپک، وہ جو ان کے آرٹیکلز ہیں وہ سارے کے سارے انگریزی میں، ہے نا، اور انگریزی بھی بڑی جس کو کہتے ہیں ٹائٹ انگریزی، ہے نا. تو اب جو ہے وہ ہمیں، چونکہ وہ ٹائٹ انگریزی آتی نہیں، تو اب ان کے معاشرے کی جو یہ گند بلا جو ایک مسلمان نگاہ سے اس عورت نے کھولی ہے، اب ہمیں کچھ سمجھ میں نہیں آتا کہ وہ کیا ہے. ہم اگر انگریزی آتی بھی ہے، پڑھتے ہیں تو سر پہ سے گزر جاتی ہے، سمجھ میں کوئی نہیں آتا کہ کیا ہے، ہے نا، کیا کہہ رہی ہیں وہ خاتون. اور ویسے تو کسی کو انگریزی نہیں آتی. ٹھیک ہے، تو اب اتنا اہم ذخیرہ، اس اہم ترین علم کا موجود ہے. اللہ تعالیٰ نے آسانی کر دی نا کہ ایک مسلمان عورت سے اس قسم کے مضامین لکھوائے، اتنی آسانی کر دی، لیکن ہم سمجھنے سے ہی قاصر ہیں، ہمیں بات ہی سمجھ میں نہیں آ رہی، کیسے پڑھے بھی، ہمیں تو انگریزی نہیں آتی. ٹھیک ہے نا، تو الحمدللہ پھر ان کو ایک اسٹوڈنٹ ہے ہماری اہلیہ کے پاس، بہت مصروفیت کی وجہ سے ٹائم نہیں تھا، ورنہ وہ بھی یہ کام کر سکتی تھیں، لیکن بہت بچوں کی وجہ سے اور والد صاحب ضعیف گھر کے اندر ہوتے ہیں تو ان کی مصروفیات بہت زیادہ ہوتی ہیں، پھر دوسرے کاموں کے اندر اساتذہ کو وہ سپورٹ کر رہی ہوتی ہیں. تو ہماری ایک اسٹوڈنٹ ہیں جو کہ وہ بھی امریکہ سے آئی ہوئی ہیں، وہیں کی بورن ریزڈ ہیں، اور وہ بھی اس قسم کا بیک گراؤنڈ رکھتی ہیں، تو ان کو انگریزی اس قسم کی آتی ہے. तो फिर उनसे कहा कि जी आप इसके ऊपर रिसर्च करें, इस आर्टिकल के ऊपर खूब मेहनत करके ना बहुत सारी चीजों के साथ शेयर करें, बहुत सारे फीडबैक्स उनको दिए और उनसे एक क्लास तैयार करवाई जो कि फिर कल स्पेशल क्लास के तौर पर कल करवाई गई, जिसमें उन्होंने उस अंग्रेजी के मजमून को उर्दू के अंदर समझाया, ठीक है ना, उन लोगों के लिए कि जिनको उस किस्म की अंग्रेजी नहीं समझ में आती। तो भाई ये अंग्रेजी जो है ना ये इल्म है, इस इल्म को भी हासिल करें, अरबी का इल्म सबसे अहम समझ करके हासिल करें, लेकिन फितनों के मुकाबले के लिए, फितनों के सद्देबाब के लिए अंग्रेजी का इल्म हासिल करें, फितनों का मुकाबला करने के लिए, ठीक है ना। ये दोनों चीजें जरूरी है ना, राइट। कुरान को समझना यानी अपने दोस्त से जुड़ना, अल्लाह से जुड़ना जो कि कुरान के जरिए से होगा, और दूसरी चीज क्या जरूरी है कि अपने दुश्मनों से हिफाजत करना, अपनी हिफाजत करना दुश्मनों से, जिसको फितने भी कहा जाता है, तो दुश्मनों से हिफाजत के लिए अंग्रेजी के इल्म की जरूरत है, ठीक है। तो हम इस इल्म के थोड़ी खिलाफ है, पढ़े भाई अच्छे से पढ़े, खूब लग करके पढ़े, लेकिन उनके उनके बनना जाए कि अंग्रेजी पढ़ने में ना वो पता चला जी वो उनका उनकी नॉवेल्स पढ़नी शुरू कर दी, और उनके जैसे कि बच्चियां और बहुत सारे बच्चे भी, लेकिन ज्यादातर बच्चियां जो है ना वो इंग्लिश नॉवेल्स पढ़ना शुरू कर देती हैं, अंग्रेजी तो उनकी हो जाती है टाइट, लेकिन ईमान अंदर से खत्म हो जाता है, ईमान अंदर से खत्म हो जाता है, क्योंकि फिर उनको उन्हीं का कल्चर अच्छा लगना शुरू हो जाता है, उन्हीं की बातें अच्छी लगनी शुरू हो जाती हैं, और जो दीन की बातें हैं ना वो बोरिंग लगनी शुरू हो जाती हैं। दीन की बातें और हया की बातें और कुर्बानी की बातें और खानदानी निजाम की बातें, ये बोरिंग लगनी शुरू हो जाती है। तो ऐसे अंग्रेजी मत सीखें, और अपने बच्चों को ऐसे इस तरीके से अंग्रेजी मत सिखाएं कि वो दीन से महरूम हो जाए। अंग्रेजी सीखने के लिए जो याजिस कह रहे हैं ना, उसके अंदर लाजमी बात यह है कि ईमान की हिफाजत सबसे अहम चीज है। तो इस मटीरियल के जरिए से अंग्रेजी सिखाएं जिस मटीरियल के अंदर उनके दीन की हिफाजत होती हो, ठीक है ना। प्लीज इस मसले को समझने की कोशिश करें। तो इस आयत के जाहिर से हाँ, तो ये जो जरीफ फलासफा थे, तो इन्होंने जो है ये ऑब्जर्वेशन के जरिए से पहले उस नतीजे पे पहुंचे, फिर वो नतीजा जो है वो बाद में उनको उनके उनके जो इंस्ट्रूमेंट्स थे वो और ज्यादा जब एडवांस हो गए तो उनको फिर समझ में आई कि नहीं जी ये तो स्टार्स भी मूव करते हैं, खाली प्लैनेट्स मूव नहीं करते, स्टार्स भी मूव करते हैं। तो उन्होंने कहा स्टार्स भी मूव करते हैं, तो अब वो भी इसके कायल हो गए हैं। मजीद तफसीलात की जगह नहीं, अल्लाह सुबहानहू व तआला आलम, क्योंकि हम कुरान की तफसीर पढ़ रहे हैं, पहले ही वैसे भी इधर उधर जाकर के आपको बहुत सारी चीजें बोलते रहते हैं, तो इतनी तफसीलात तो हो ही गई इसमें। आगे चंद मिनट और हैं तो हम आगे की आयात पढ़ना शुरू कर देते हैं। आपसे इल्तिजा है, ठीक है ना, इल्तिजा के सवाल किया करें, सवाल किया करें, ठीक है, इल्तिजा कर रहे हैं आपसे, क्योंकि अगर सवाल नहीं करता ना बंदा तो उमूमी तौर पर उसकी वजह ये होती है कि उसके वो सुन ही नहीं रहा, वो गौर ही नहीं कर रहा। सवाल बेशक आपके गलत भी हो ना तो उससे कम से कम इतना तो अंदाजा हो जाता है कि हाँ ये बंदा सुन रहा है, ये बंदा तवज्जो तो दे रहा है ना। हाँ ज्यादा अच्छी तवज्जो नहीं दे रहा है, इस वजह से गलत सवाल कर रहा है, ठीक है, लेकिन तवज्जो तो दे रहा है ना। और एक बंदा बिल्कुल ही कोई सवाल नहीं करता ना तो उसका बस यही होता है कि लगता है ये तो कुछ और ही कर रहा है इस वक्त, ठीक है। तो तवज्जो से बात को सुने और फिर सवाल किया करें। अगर गलत सवाल होगा तो कोई बात नहीं, कोई मसला नहीं है, डांट शांट मिल जाएगी, खत्म हो जाएगा मामला। और इसकी वजह से तो फिर यानी दीन की खातिर डांट होती है ना, ये तो इंसान की रूहानी तरक्की का ऐसे सबब बनती है कि यानी कोई और कोई अमल आपका नहीं बन सकता उस रूहानी तरक्की का सबब, जो रूहानी तरक्की दीन के रास्ते के ऊपर इसलाह करवाने से और डांट टपट के जरिए से होती है, ठीक। तो ये मिजाज जो है ना, ये मिजाज बनाने की कोशिश करें कि मैंने तो दीन में आगे बढ़ना है, रूहानियत में आगे बढ़ना है, अपनी इस्लाम में अपने नफ्स को यानी पाकीजा करने में आगे बढ़ना है ना, उसके लिए मैं तैयार हूँ, चाहे मुझे डांट खानी पड़े, चाहे मुझे जो है वो कुछ सुनना पड़े, मैं तैयार हूँ उसके लिए। ये जज्बा अपने अंदर पैदा करेंगी तो अल्लाह ताला उसको बहुत बहुत मोहब्बत के साथ कबूल फरमाएंगे, ठीक है। वैसे हम आपको डरा नहीं रहे, मतलब मकसद यही है कि अगर कभी ऐसा कुछ हो भी जाए तो माइंड ना करें। चलें आगे पढ़ते हैं। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। वमा जअलना लिबशरिन मिन क़ल्बिकल खुल्द, नहीं बनाया हमने कोई बशर आपसे पहले الخلد, الخلد کا مطلب کیا؟ خلد کہتے ہیں ہمیشگی کو, ٹھیک ہے, جیسے خالدین فیہا ابدا, ہمیشہ ہمیشہ رہیں گے اس کے اندر, ٹھیک ہے. تو ہم نے کوئی بھی بشر جو ہے نا وہ ہمیشگی کے لیے, ہمیشہ ہمیشہ رہنے کے لیے آپ سے پہلے بھی نہیں بنایا. اف ام مت فہم الخالدون, اف ام ا تو حمزہ استفہامیہ ہوتا ہے جو کہ کوشچن کرنے کے لیے استعمال کیا جاتا ہے, فا یہاں پر زائدہ ہے جس کا ترجمہ کوئی نہیں کیا جائے گا. یہ عربی زبان کے ادب کی وجہ سے, یعنی عربی کا ادب عربی کی لنگوسٹکس کے اندر اس طریقے سے بات کی جاتی ہے کہ بیچ میں فا ڈال دیا جاتا ہے, ٹھیک ہے. ام ان, ان کا مطلب ہوتا ہے کہ اصل میں یہ ان ہے, ٹھیک ہے نا, تو ان کا مطلب کیا ہوتا ہے؟ اگر. تو ا ان کیا اگر, ترجمہ کیا ہوگا؟ کیا اگر. متا, متا کا مطلب آپ مر گئے, آپ کو موت آ گئی, متا تو مر گیا, ٹھیک ہے نا, اگر آپ وفات پا گئے, ٹھیک ہے. فہم الخالدون, تو فا کا مطلب تو, یہاں پر تو سے ترجمہ کیا جائے گا, ہم وہ لوگ, الخالدون ہمیشہ ہمیشہ رہنے والے, یعنی یہ جو آپ کے مرنے کا انتظار کر رہے ہیں کہ مر گئے, مریں گے تو ٹلیں گے, ہمارے اوپر سے یہ مصیبت تو ٹلی کے نہیں دے رہی ہے, تو پہلے تو یہ دعائیں کرتے تھے اور پہلے تو تمنا کرتے تھے کہ نبی علیہ السلام دنیا سے ہی چلے جائیں تاکہ یہ مسئلہ ہی سارا کا سارا ختم ہو جائے, ہے نا. نبی علیہ السلام کو تو اللہ تعالیٰ نے جس کام سے بھیجا تھا تو اس کام کو پورا کروا کے واپس بلانا تھا, ٹھیک ہے. تو اللہ تعالیٰ نا ان کی اس خواہش کا جواب دے رہے ہیں کہ بھئی یہ جو آپ کے مرنے کا انتظار کر رہے ہیں نا, تو اگر آپ مر گئے تو کیا یہ نہیں مریں گے, انہوں نے بھی تو مرنا ہے, ہے نا, یہ یعنی کیا یہ ہمیشہ رہنے والے ہیں؟ خالدون یہ ہمیشہ رہنے والے لوگ ہیں. کل نفس ذائقۃ الموت, ہر نفس ذائقہ چکھنے والا ہے, الموت موت کو, ٹھیک ہے, ہر نفس موت کو چکھنے والا ہے, یعنی ہر جی روح کو موت آئے گی, ٹھیک ہے. یہ چھوٹی سی آیت جو ہے وہ آپ نے بہت سنی ہوگی, بہت پڑھی ہوگی, یہاں پر یہ آیت اللہ تعالیٰ نے اس کانٹیکس میں استعمال فرمائی ہے. وَنَبْلُوكُمْ بِالشَّرِّ وَالْخَيْرِ فِتْنَةً, ٹھیک ہے, وا کا ترجمہ اور نبلوکم, ہم جانچتے ہیں تم کو, ہم نبلو, نبلو کا مطلب کیا ہے؟ نبلو کا لفظ نکلا بلا سے, جو بلا کا لفظ تو ہم بہت اچھی طرح واقف ہے نا, اس سے کیا کس بلا میں گرفتار ہو گیا اور کیا بلا آئی ہوئی ہے, بلا اور مصیبت, ٹھیک ہے. تو یہ بلا اور مصیبت جو ہے نا, یہ اردو کے اندر جو لفظ استعمال ہوا ہے تو یہ تھوڑے سے مختلف معنی میں استعمال ہوا ہے, لیکن اصل میں اس کا یہ جو لفظ ہے عربی لفظ ہے, اور عربی میں اس کا مطلب ہوتا ہے جانچنا, یعنی ایگزامینیشن, ٹیسٹنگ, آزمائش, ٹھیک ہے. تو یہ جو بلائیں ہمارے اوپر آتی ہیں یہ ہمارے لیے آزمائش ہوتی ہیں کہ ہم ان کے اوپر صبر کرتے ہیں کہ نہیں نا, ٹھیک. تو نبلوکم, ہم تمہیں آزمائیں گے, بشر والخیر, شر سے بھی آزمائیں گے خیر سے بھی آزمائیں گے, یعنی لے کر بھی آزمائیں گے دے کر بھی آزمائیں گے. تمہارے پاس صحت کی نعمت ہے, ہم نے تمہیں صحت دی ہے, یہ ایک آزمائش ہے تمہارے لیے کہ تم اس صحت سے کیا کرتے ہو, اللہ کا شکر ادا کرتے ہو کہ نہیں, اس صحت کی قدردانی کرتے ہو کہ نہیں, اس صحت کے ذریعے سے تم اچھے اعمال کرتے ہو کہ نہیں, اور ہم تم سے اس صحت کو واپس لے کر کے, یعنی تمہیں بیمار کر کے, تمہیں تکلیف میں مبتلا کر کے, ٹھیک ہے نا, یہ بھی ایک آزمائش ہے کہ تم اس کے اوپر صبر کرتے ہو کہ نہیں, یعنی تم جو نیک اعمال صحت کی حالت میں کر رہے تھے کیا تم ان نیک اعمال کو بیماری کی حالت میں بھی کرنے کی کوشش کرتے ہو کہ نہیں, ٹھیک ہے. بہت ساری اللہ تعالیٰ نے ریلیکسیشن دی, لیکن کہیں ایسا تو نہیں ہے کہ میں بیمار کیوں ہو گیا, اللہ نے مجھے بیمار کیوں کر دیا, میں نے تو اتنی عبادتیں کری تھیں اب نہیں کروں گا عبادتیں کیونکہ اللہ نے مجھے بیمار کر دیا, کہیں تم یہ تو نہیں کرتے بیماری کی حالت میں, ہے نا. بس یہ کہو کہ اللہ میں ابھی بیمار ہو گیا ہوں, اس وقت میں وہ اعمال نہیں کر پا رہا بیماری کی وجہ سے, آپ مجھے پھر سے صحت دے دیں گے, میں پھر سے وہ اعمال کرنا شروع کر دوں, ٹھیک ہے نا. اگر ایسے اللہ تعالی سے بات کر لی تو इस बीमारी की आजमाइश में कामयाब हो गए। राइट, तो अल्लाह ताला हमें आजमाते हैं, लेकर के भी आजमाते हैं और दे करके भी आजमाते हैं। दौलत देते हैं, दौलत लेते हैं, सेहत देते हैं, सेहत लेते हैं, जिंदगी देते हैं, जिंदगी लेते हैं। किसी को मार देते हैं हमारे खानदान में से, वो भी एक आजमाइश है। किसी को पैदा कर देते हैं खानदान के अंदर, वो भी एक आजमाइश है ना। कि जी ड्राइव वो क्या कहते हैं उसको, बेबी शावर्स करते हैं ये, जब कोई बच्चा पैदा होता है बेबी शावर, जो कि काफिरों का एक तरीका है। ये बेबी शावर करते हैं कि ये तहनीक करते हैं जो कि सुन्नत तरीका है। ये कानों में अजान देते हैं जो कि सुन्नत तरीका है। ये जो है वो अकीका करते हैं जो कि सुन्नत है, और सुन्नत के ऊपर राजी भी रहते हैं। हम में से चूंकि कल भी बात हुई थी ना, सारे सारे के सारे दीनदार हैं, तो ये सुन्नतें भी करते हैं और साथ साथ काफिरों की तहजीब भी करते हैं। सुन्नतें भी करते हैं, काफिरों के तरीके पे भी अमल करते हैं। क्या मतलब इसका? मतलब यह है कि हम सुन्नत पर मुतमइन नहीं है। हमारी खुशी के लिए सुन्नत काफी नहीं है। हम कहते हैं नहीं काफी, दिस इज नॉट इनफ फॉर अस। जब तक हम शावर नहीं करेंगे, जब तक हम वो वाला काम नहीं करेंगे ना, जैसे कि जो अमेरिका में होता है ना जो तरीका, जब तक हम वो तरीका अख्तियार नहीं करेंगे ना, उस वक्त तक कैसे हमारा पेट भरेगा, कैसे हमें खुशी आएगी? मतलब क्या, सुन्नत पर राजी नहीं है हम लोग। तो अगर हम कानों में अजान दे रहे हैं और तहनीक भी कर रहे हैं और अकीका भी कर रहे हैं, है ना, तो ये मत खुश हो कि हमने तो सुन्नत पर अमल कर लिया है ना, अब जाकर के दूसरे काम भी करेंगे। नहीं, ये दूसरे वाले काम करना जो है ना, जो कि काफिरों का तरीका होता है, ये बहुत बड़ा ऑफेंस है, बहुत बड़ा ऑफेंस है अल्लाह और उसके रसूल के खिलाफ। ठीक है, ये नहीं है कि हमने तो कर ली ना सुन्नत, अब दूसरा भी करने दो हमें। नहीं, जो जायज चीज है वो कर सकते हैं, बेशक सुन्नत नहीं है लेकिन जायज है। लेकिन काफिरों से सिर्फ बाकायदा मुशाबहत इख्तियार करना, तशब्बुह, जिसको तशब्बुह कहते हैं, यानी शौक के साथ किसी की मुशाबहत इख्तियार करना, उसको तशब्बुह कहते हैं। ये जायज नहीं है, ये हराम है। और इसके ऊपर नबी अलैहिस्सलाम ने वईद फरमाई, मन तशब्बह बिकौमिन फहुवा मिनहुम, जिसने किसी कौम की मुशाबहत ऐसे डिजायरेबली इख्तियार करी ना, वो उसी कौम में से है, वो मेरी कौम में से नहीं है, वो उसी कौम में से है। यानी उलमा ने फरमाया मरने के वक्त उसको ईमान से महरूम कर दिया जाएगा, ईमान पर नहीं मरेगा ये, क्योंकि ये तशब्बुह करता था कुफार के साथ। तो ये सारी चीजें आजमाइश है हमारे लिए। और फितना का मतलब भी यहां पर आजमाने के मानी में, क्योंकि पहले भी आपको बता चुके हैं इस क्लास में कि फितने का लफ्ज भी जो है ना, ये मुख्तलिफ मानी में इस्तेमाल होता है, यहाँ पर आजमाइश के मानी में है ये। वह इलैना तुरजाऊन, और हमारी तरफ तुम लौट करके आने वाले हो। तुरजाऊन, रुजू करने वाले हो, यानी लौट कर आने वाले हो। जैसे हम कहते हैं ना, इन्ना लिल्लाहि व इन्ना इलैना व इन्ना इलैहि राजिऊन। ठीक है, तो अल्लाह ताला उस हकीकत को इलैना तुरजाऊन से बयान फरमा रहे हैं। अगली क्लास की टी शर्ट अगर आ गई है या शायद उनका मैसेज आया है। अगर टीचर अवेलेबल है यानी आ गई है तो बता दो, क्योंकि आज इसमें मजीद आगे नहीं बढ़ना चाह रहा, और भी कुछ खसूसियत जैसे पहले से चल रही है। ठीक है, ठीक है, तो यहाँ पे तफसीली क्लास खत्म करते हैं इंशाल्लाह इसी आयत से, फिर अभी क्लास शुरू करेंगे। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।